الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا وشفيعنا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين، ولعنة الله على أعدائهم أجمعين من يومنا هذا إلى يوم الدين. أما بعد، فقد قال الله سبحانه تبارك وتعالى في كتابه المبين وهو أصدق الصادقين: قل لا أسألكم عليه أجرا إلا المودة في القربى. صلوات الدين عليه. خدا اندر عالم قرآن مجید میں ارشاد فرما رہا ہے، کیا ہمارے رسول اپنی امت سے فرما دیجئے کہ میں تبلیغ رسالت کے سلسلے میں کوئی بدلہ، کوئی مزدوری، کوئی کمپنسیشن کچھ نہیں چاہتا، صرف اپنا قراردادوں کی محبت چاہتا ہوں. عزیزان گرامی، میں آپ کی خدمت میں کل یہ بات عرض کر چکا کہ محبت کا تعلق مذہب سے نہیں ہوتا ہے، محبت کا تعلق انسانی فطرت سے ہوتا ہے، اور فطرت انسانی طے کرے گی کہ محبت کس طرح کی جاتی ہے. اس دنیا میں آنے کے بعد انسان نے بے اندازہ محبت باقی ہے، ماں باپ سے محبت، بہن بھائیوں سے محبت، اولاد سے محبت، عزیزوں سے محبت، بچپنا ہے تو کھلونے سے محبت، جوانی ہے تو دوستوں سے محبت، ایک درخت لگا لیا آپ نے تو اس سے محبت، ایک جانور پال لیا تو اس سے محبت، نئی گاڑی خریدی تو اس سے محبت، نیا مکان بنایا تو اس سے محبت، کوئی کاروبار شروع کیا تو اس سے محبت، اپنے وطن سے محبت، اپنے ملک سے محبت، اپنے دین سے محبت، اپنے ایمان سے محبت، اور دنیا میں کوئی شہری برابر سے نہیں بٹی ہے، ہر چیز میں کمی جاتی ہے. ایک ماں باپ کے بچے تین چار مثلا کوئی صورت کا زیادہ اچھا ہے، کوئی زیادہ صورت کا اچھا نہیں ہے، کسی کا رنگ زیادہ صاف ہے، کوئی ذرا کم رنگ ہے، کوئی فزیکلی مضبوط ہے، ابھی ہے، کوئی فزیکلی کمزور ہے، کوئی بڑا انٹیلیجنٹ ہے، بہت ہوشیار ہے، ہمیشہ امتحان میں اول آتا ہے، اسکول میں آگے ہے، اور کوئی مینٹلی ذرا ڈل ہے اور وہ یہاں تک نہیں پہنچ پاتا ہے. یہ ہوتا ہے کہ نہیں ہوتا خاندان میں، فیملیز میں؟ جب ہم روزمرہ دیکھا کرتے ہیں کہ ایک ماں باپ کے بچے مگر وہ سب ایک سے نہیں ہوتے. ایسی دنیا میں بھی ایک دولت میں بہت ترقی کر گیا، اسی کا ساتھی دوسرا اس نے بھی وہی کاروبار کیا تھا، وہ بےچارا رہ گیا، وہ نہیں وہاں تک جا سکا. ایک آدمی بہت پاپولر ہو گیا، اسی کا کلاس کھیلے دوسرا تھا، وہ بےچارا رہ گیا، اس کو کوئی نہیں جانتا. دنیا میں عزت، دولت، شہرت، نام، طاقت، کوئی چیز بھی بہرحال دنیا میں برابر سے نہیں بچی ہے، اور جس کے پاس جو شے کم ہے اس کی کمی کا شکوہ کرتا ہے، جو فزیکلی کمزور ہے میرے بارے صاحب میں یہ بوجھا کہاں اٹھا سکتا ہوں، میں تو کمزور ہوں، وہ ماشاء اللہ طاقتور ہے، میں اٹھا لیتا. جو پیسے سے کمزور ہے وہ کہتا ہے میں اپنے بچوں کو اسکول میں کہاں داخل کر سکتا ہوں، وہ تو مالدار ہیں، وہ داخل کر دیتے ہیں، حضرت رحمان ہے. اسی طرح ہر معاملے میں جو جس کے پاس جو چیز کم ہے اس کا شکوہ کرتا ہے. آپ بھی اتنے لوگ یہاں بیٹھے ہیں، हिसाब से बताइए अपनी जिंदगी में कभी ये भी सुना? ये आपने बहुत सुना होगा कि जनाब मेरे पास इल्म कम है, मैं ये किताबें वाबे सब कहाँ से पढ़ूँ, मेरे पास पैसा कम है मैं ये खर्चा कहाँ से बर्दाश्त करूँ, मेरे पास ताकत कम है मैं ये बोझा कहाँ से उठाऊँ, मेरे पास ताल्लुकात नहीं है ज्यादा मैं इन लोगों से कहाँ से मिले। ये कभी सुना कि जनाब मेरे मैं इतनी मोहब्बत नहीं है कि मैं कई कई बच्चों से मोहब्बत कर सकूँ, मैं एक आध काफी है, जनाब मैं गरीब आदमी हूँ इतने बड़े खानदान से कैसे मोहब्बत कर सकता हूँ, मैं कमजोर आदमी हूँ इतने बड़े फैमिली से कैसे। मालूम मोहब्बत वो शय है जो अल्लाह ने सबको बराबर से दी है, बस जो बराबर से दी थी जो शय अल्लाह ने सबको बराबर से दी थी वही अगले सालत में मांग ली, ताकि कोई ये न कहे हमारे पास कम थी कहाँ से देते। अगर इस मसले पर और चीजें की क्या चीज है, अगर अजय सालत दौलत होती तो बड़े बड़े मालदार जो थे मेरे लिखिए $5 मिलियन हमारी तरफ से, हम जिंदगी भर में ना कमा पाएंगे $5 मिलियन की लिखवाते कहा से। आप क्या बात करते हैं, हमें $5 मिलियन दिए, हम क्या आगे $25 लिखे। तो अधिकार ग्रामीण दौलत होती या ताकत होती या शोहरत होती या इल्म होता, हर चीज में कुछ लोगों की बालदस्ती रहती, मोहब्बत में किसी की व्याप्ति कमी का सवाल नहीं। इसलिए कि गरीब भी उतना ही अदा कर सकता है जितना अमीर, जाहिल भी उतना ही अदा कर सकता है जितना आलिम, कमजोर भी उतना ही अदा कर सकता है जितना ताकतवर। तो अजीजान गिरामी, कुरान ने हमको ये हुक्म दिया है, ये बात को समझिएगा कि अहले बैत से मोहब्बत की जाए, ये हुक्म खुदा है और ये मोहब्बत अजरे रिसालत है, यानी रसूलुल्लाह की मेहनतों की कीमत है, उजरत है, बदला है। क्या चीज बदला है? अहले बैत की मोहब्बत। मोहब्बत कैसे की जाएगी? ऐसे की जाएगी कि जब उनकी खुशी होगी तो हम खुश होंगे, और जब उनका गम होगा तो हम गमजदा होंगे। इसलिए कि ये दोनों उसूल मोहब्बत हैं। और दुनिया में देखिए खुशी और गम आग और बर्फ की तरह नहीं है। आग आप खुद जलाइए और उसके बाद अंगारा हाथ पर रख लीजिए तो आप ही के हाथ पर जलाएगा। अंगारा ये कंसीडर नहीं करेगा कि आप ही ने जलाई है आग, लिहाजा आपको न जलाए, और आप ही ने फ्रिज में पानी भर के रखा जो बर्फ बना फ्रीजर में, तो बर्फ की जली रख लीजिए हाथ के ऊपर तो ठंडक का एहसास होगा। तो बस ये मरम्मत नहीं करेगी कि आपके हाथ में वो छुट्टी तेज ठंडक न पैदा करे कि जो तकलीफ होने लगे हाथ में। तो बर्फ में ठंडक होती है, चाहे आग की बर्फ हो चाहे पराई बर्फ हो, और आग में गर्मी होती है, चाहे आपकी जलाई हुई आग हो चाहे आपके दुश्मन की जलाई हुई आग हो, उसका फंक्शन एक ही है, मगर खुशी और गम इस तरह के नहीं है। न हर बारात देख के हम खुश होते हैं, न हर मैयत देख के हम रोते हैं। और कीजिएगा आजाने के बाद जो लोग शहरों में रहते हैं वे इस बात का अच्छा तजुर्बा रखते हैं, बारातें भी दिखाई देती हैं और मैयतें भी दिखाई देती हैं, दूल्हा बने हुए लोग जा रहे हैं। हिंदुस्तान में तो लगन का सीजन चलता है हमारे यहाँ, उस जमाने में प्रॉब्लम हो जाती है, रास्ते रुक जाते हैं, खुला होता है, परेशानी होती है, स्टेशन जा रहे हैं, एयरपोर्ट जा रहे हैं, रास्ते में बारात मिल गई तो उसकी रास्ता बदल के जाइए, नहीं तो रास्ता नहीं मिलता है। ऐसे ही मैया तो बराते भी देखते हैं, मैयतें भी देखते हैं, मगर न हर मैयत के बीच में रोते हुए चलते हैं और न हर बारात के साथ हंसते हुए चलते हैं। क्यों? इसलिए कि हर बारात में और हर शादी में खुशी नहीं होती और हर मैयत में गम नहीं होता। जब अपने की शादी होती है तो खुशी होती है और जब अपना मरता है तो गम होता है। तो अजीजाने गिरामी, ये जो विलादतों और शहादतों के प्रोग्राम हमारे यहाँ चलते हैं, ये इजारे मोहब्बत का आईना है। आज 13वीं रजब है, आज 17वीं रबीउल अव्वल है, आज 15वीं रमजान है, आज 20वीं जमादी उस्सानी है, आज 3री शाबान है, आज ये तारीख है, आज ये तारीख है, आज ये तारीख है, फुला इमाम की विलादत, फुला इमाम की विलादत, फुला इमाम की विलादत। ये खुशी मनाना इस बात की दलील है कि जिनके लिए खुशी मना रहे हैं उनकी हमारे दिल में मोहब्बत है। और गम मनाना, आज 28वीं सफर है तो सरवर कायनात को याद करके रो रहे हैं, आज 21वीं रमजान है तो या अली मौला अली हाय अली वाय अली रो रहे हैं, ताबूत उठाए, 3री जमादी शानी है, फासिल आलम की आदत है, या तहसीलात रवायत जैसे भी सारी जहाँ जो बताए हुए जमादी लफैया जमादी शानी भारत जब तारीख आई तो उसमें हुए, या इमाम हसन की तारीख शहादत आई तो ताबूत उठाए, आशूरा आया तो सरोपा पर है ना मातम कर रहे हैं, अदादारी कर रहे हैं, और उसके बाद से ये कि हर तारीख में कल आपने देखा या ताबूत उठा चौथे इमाम को शहादत की शब आई तो ताबूत उठा। आज भी दिन में अदादारी हुई, मंजिलें हुई बहुत सी, किस्मत भी बहुत से लोग मातमी लिबास में यहाँ मौजूद हैं। तो अजीजाने गिरामी, ये इस तरह से लेके आठवीं रबी अव्वल तक जाने ग्यारहवें इमाम की शहादत की तारीख तक हम लोग हम मनाते हैं, रोते हैं। अब इसके मुताबिक जो लोग बाजे कहते हैं, ये क्या है? ये रस्म नहीं है, ये दीन है। आप इसको समझिए क्या है। जिसने जो कह दिया, दिमाग इतना कमजोर ना बनाइए कि जिसने जो कह दिया आपने मान लिया। सोचिए क्या है, सोचिए क्या है। यह रस्म नहीं है, यह रवाज नहीं है, यह कुरान के लिखे का अमल है। समझ लीजिए मामले को, यह कुरान के लिखे का अमल है। कुरान हमें उतने मोहब्बत दे रहा है, अल्लाह ने हमारे दिल में अहले बैत की मोहब्बत पैदा की है, अल्लाह ने हमारे दिल में मोहब्बत अहले बैत पैदा की है। लिहाजा जब खुशी की तारीख आती है तो हम खुशी मना के सारे मोहब्बत करते हैं, और जब गम की तारीख आती है तो हम मना के सारे मोहब्बत करते हैं। इसलिए कि फितरत मोहब्बत यही है कि जिससे मोहब्बत हो उसकी खुशी में खुश हो और उसके गम में गमजदा हो। तो हम फितरत मोहब्बत के आयन मुताबिक अमल करते हैं। तो ये जो लोग कहते हैं कि ये तो रस्म रवाज है, ये रस्म रवाज नहीं है बल्कि ये कुरान के लिखे पर इरशाद रब्बानी का अमल है कि हम अजर रिसालत अदा कर रहे हैं। ये महफिलें नहीं होती हैं, ये मजलिसें नहीं होती हैं, ये रसूलुल्लाह को पेमेंट जा रहा है। और मायाम में ये पेमेंट जा रहा है वहाँ जो उन्होंने दीन पहुँचाया है और अल्लाह ने उसकी कीमत तलब की है। अब रह गया ये कि मजलिसे करके बच्चों को लाते हैं, लोगों को लाते हैं, बुलाते हैं, मजलिसे करके बुलाते हैं, ये क्या है? अरे ये क्या है? आपने रसूल की हदीस नहीं सुनी? अद्दबू औलादकुम बिलायत अली इब्न अबी तालिब, अद्दबू औलादकुम मोहब्बत अली इब्न अबी तालिब। अपनी औलादों को तरबियत दो मोहब्बत अली की, अपनी औलादों को तरबियत दो विलायत अली की। तो औलादों को तरबियत कैसे होगी? यही मजलिस महफिल में लाई के तो हम ट्रेन करते हैं। ये मजलिस महफिल में जो आना होता है इसी तरह हम अपने बच्चों को ट्रेन कर सकते हैं, वरना कैसे ट्रेन करेंगे? अभी जाने के रहने मैं ये महसूस कर रहा हूं कि कुछ लोगों को ये सुना हो गया है कि वो बहुत इस्लाम सीख गए हैं। देखिए पढ़ा लिखा भी आदमी ठीक होता है कि वो पढ़ा लिखा है, और जाहिल भी ठीक होता है इसलिए कि उसको हमेशा ये एहसास रहता है कि मैं जाहिल हूँ, लिहाजा मैं चुपका रहती हूँ, मुझे नहीं जाहिल हो तो मैं चुपका रहती हूँ, बोलू नहीं। खतरनाक वो होता है कि होता जाहिल है समझता अपने को आलिम है। समझ में आया आपकी? जो आलिम है वो तो आलिम है, वो तो बहुत ठीक 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 ठाक आलिम नहीं है तो आलिम है तो आलिम है। अच्छा आलिम है कि कुछ ही जानता है तो बहुत उमदा बात है, लेकिन अगर नहीं जानता है तब भी कोई ऐसी परेशान की बात नहीं है। इसलिए कि उसको ये एहसास है कि भाई मुझे नहीं मालूम है ये बात, नहीं कोई चीज नहीं जानता हूं तो चुपका बैठूंगा। मान लो कि मुझे मेडिकल साइंस में कुछ नहीं आता तो कहीं दो चार डॉक्टर बैठे किसी बात का डिस्कशन कर रहे हो तो बोलूंगा थोड़ी ना, मैं इंजीनियर नहीं हूं। तो अगर कहीं बिल्डिंग का कंस्ट्रक्शन होने वाला है, दो चार इंजीनियर बैठे हुए उसकी प्लानिंग कर रहे हैं तो मैं चुपका बैठा रहूंगा? यही जिम्मेदारी है कि चुपका बैठा रहा हूं, इसलिए तो मेरा सब्जेक्ट नहीं है। जिसका जो सब्जेक्ट नहीं होता वो नहीं बोलता, और दुनिया में पढ़े लिखे की तहजीब यही है कि आपका जो सब्जेक्ट नहीं है उसके अंदर आप ना बोलिए प्लीज। हम वकील नहीं है तो हम कानून के मामले में क्या बोलेंगे? हम डॉक्टर नहीं है तो किसी मरीज के लिए क्या दवा तजवीज हो रही है, क्या डायग्नोस कर रहे हैं डॉक्टर, हम क्या बोलेंगे? हम इंजीनियर नहीं है तो इसका एक्सटेंशन कैसे किया जाए ये हमें क्या मालूम कैसे किया जाए? अगर इंजीनियर को बुलाइए वो बताएंगे कि साल का एक्सटेंशन अगर रहना है तो कैसे हो सकता है एक्सटेंशन, इसका हम क्या बताएंगे? जिसका जो सब्जेक्ट नहीं होता वो उसके मुतालिक नहीं बोलता, और यही कमी है। लेकिन मजहब अकेला में मजलूम है, प्यारे बोलता है और अपनी राय को फाइनल समझता है। इधर थोड़े दिनों से कुछ लोग ऐसे पैदा हो गए हैं जो ऐसे शोशे छोड़ा करते हैं कि जिसकी वजह से नौजवानों के दिमाग बिगड़े, हर इजाद के साथ उसके कुछ माइनस पॉइंट होते हैं कुछ प्लस पॉइंट होते हैं। अब ये इंटरनेट बहुत से उसके प्लस पॉइंट भी हैं, बहुत से माइनस पॉइंट भी हैं। लेकिन रात की जो समझ में आया उन्होंने दुनिया में अपना नजरिया फ्लैश कर दिया। अब जो साहब है वो हमारे सामने ये खड़ा, अगर साहब थोड़ा ये कहता तो कहता तो गलत कहता है, आप कैसे हैं तो आप उसे कहे यकीन रखते हैं, आप कैसे हैं जो उसे कहे तो यकीन रखते हैं साहब, कह रहा तो गलत कह रहा है। तो मंजूर माधव की रस्म रवाज है, जाए में जो कहता है रस्म आवाज है, एक अर्थ नहीं जानता जो कहता है रस्म आवाज है। यदि इससे बड़े पी एच डी है बोला सब्जेक्ट में आपने जाहिर कह दिया, सवाल ये जिस सब्जेक्ट में है उस सब्जेक्ट में तो हमने कहा नहीं। आप केमिस्ट्री में पी एच डी किए हुए हैं, आप इस्लामिया का कमेंट कर रहे हैं, इसके बच्चे की हालत और क्या होगी आपकी? जिस सब्जेक्ट में आप है उस सब्जेक्ट में बोलिए। आप बिजनेस के मारे हैं ठीक है, उस सब्जेक्ट में आप बोलिए। हम रिलीजन के मारे हैं तो हम जब आपको मशवरा दें कि ये सोच ये बिजनेस कीजिए तो आप कहेंगे अगर साहब आपको क्या पाले आप मौलवी आदमी, आप इस मामले में कैसे दखल देते हैं? तो आप हमको अलाउ नहीं करेंगे बोलना। एक साहब ने हमको बहुत लंबा लेक्चर दिया था, क्या था यंग एज की हमारी आज के बस ये सिर्फ ज्यादा की बात, ये पढ़िए 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 सुनते रहे हम। बाद में हमने उनसे मशवरा दिया कि आप जो कारोबार करते हैं उसको छोड़ के पेस्ट्री और केक बनाया कीजिए। और उसके लिए बड़े बड़े क्या खरीदिए और सप्लाई कीजिए और ये चीजें वो कीजिए। तो हम उनको बताने लगे मिठाई बनाइए ये छोड़िए ये धंधा वो करते। तो बिल्कुल हैरान लगे कि नहीं जी आपको इससे क्या पाल लो धंधा वही पाल लो जो आपको इससे वही पाल लो। तो अगला निगरानी एक बात आप समझिए मजाक की बात अपनी जो है लेकिन गौरतलब बात यह है कि अहलेबैत अलैहिस्सलाम के मसाइल पर बात करते वक्त हर आदमी को अपनी हैसियत अपनी तहजीब अपनी लियाकत और कितना उसने स्टडी किया ये ख्याल रखना चाहिए। आप लोग थोड़ा थोड़ा अगर आगे बढ़ें तो आसानी हो जाएगी इसलिए पीछे अगर आप आ रहे ग्रामीण मसला जो है जैसे दो बातें हैं आप बहुत ठंडे दिल से इसको सुनिए कि आजादारी का मसला हमारे मजहब में मोस्ट सेंसिटिव मसला है। मोस्ट सेंसिटिव मसला मैं क्यों कह रहा हूं उसकी वजह यह है कि जब से आजादारी है उस वक्त से लेकर अब तक एक पूरा ग्रुप है मुखालिफीन अहले बैत का ये आजादारी का एतराज किया करते हैं। उनकी नजर में कुछ हराम है कुछ बिदत है कुछ बुतपरस्ती है कुछ नाजायज है मतलब यह है कि जो कुछ भी है उसके ऊपर उनके हर चीज पर 10-12 एतराज हैं। और वो इस मूड में भी नहीं है तो जब एतराज का जवाब दे दिया जाए तो मुतमइन हो जाए बल्कि वो एतराज के जवाब के बाद भी वही बात रिपीट करते रहेंगे इसलिए कि उनको एतराज इसलिए नहीं करना है कि उनको वाकया एतराज है वो एतराज कातिलों की मोहब्बत में है। वो एतराजात जो हैं वो एतराजात इस्लाम वगैरह के लिए नहीं है वो एतराजात कातिलों की मोहब्बत में है। ज्यादा एक गरोह वो है जो आजादारी पर मुसलसल एतराज करता है। अब अगर बाहर से तो हमारे ऊपर पत्थर आ रहे हैं हमारे घर के ऊपर अब अगर अंदर से भी पत्थर चलना शुरू हो गए तो बताइए पोजीशन क्या होगी। जिन मौलाना ने उससे एक बात कह दी उन साहब ने उसके एक एतराज कर दिया उन्होंने एक इंटरनेट के ऊपर एक पैगाम छोड़ दिया उन्होंने वहां से एक किताब लिखवा ली उन्होंने एक तकरीर कर दी उन्होंने ख्याल जाहिर कर दिया और इस सबसे सपोर्ट मिल रही है उनको जो आजादारी के वकाले का एंटी आजादारी है। तो आप इंसाफ से बताइए पहले आप बैठ के कमेटी करके जमा होके पूरी कौम पूरी कम्युनिटी जहाँ जहाँ लोग हैं बैठ के कीजिए कि ये काम जो हम करते हैं इसके अंदर इसकी हैसियत क्या है मजहबी हैसियत शरी हैसियत फिकी हैसियत इनी हैसियत तो क्या कर लीजिए। लेकिन ये सूरत हाल जो इस वक्त पैदा है कि किसी बात को रोने का एतराज है 14-15 बरस हो गए हम कह रहे हैं न रोइए आप कौन कहता है आप रोइए जिसको रोना आता है वो रोता है जिसको नहीं रोना आता है वो नहीं रोता है। कोई मार मार के थोड़ी बुलाया जाएगा। आपको नहीं रोना आता, नहीं दिखा था आपको रोने के लिए, अब न रही है। आपको इतराज करने का हक नहीं है, और जो रो रहा है उसे रोकने का हक नहीं है। हनुमान इतराज करने का और जो रो रहा है उसे रोकने का हक नहीं है। मजलिसें इतनी क्यों होती है, पूरा छोड़ गई है, आपने शिरकत कीजिए। आप जितनी मनाजिर राष्ट्र हैं, आशूरे में पर दे एक मजलिस अटेंड करना आप मुनासिब जानते हैं, आप एक मजलिस अटेंड कीजिए। उसके बाद मुहर्रम भर में आप कल वीक एक मजलिस अटेंड करना चाहते हैं, आप अटेंड कीजिए। कोई ऐसी बात तो नहीं है, आप न जाइए। लेकिन अगर मैं चार मजलिस रोज अटेंड कर रहा हूँ तो आपको परेशानी की बात की है, क्या बात है? मेरा अपना फेल है, क्योंकि आपको हक है कि आप हफ्ते में एक मजलिस अटेंड कर रहे हैं। वैसे मुझे भी तो आपका हिस्सा है कि मैं हफ्ते में सात मजलिस अटेंड करूँ, चौदह मजलिस अटेंड करूँ, या इक्कीस मजलिस अटेंड करूँ, या अट्ठाईस मजलिस अटेंड करूँ। ये तो अगर आप फ्री है अपने इरादे में और अपने ख्याल आपको जाहिर करने में, तो हमको ही फ्रीडम मिलना चाहिए अपने नजरिए को पेश करने में। इस मसले पे बहुत ठंडी चीजें और चीजें कि जो लोग पहले तो एक बात पेश करते हैं और उसके बाद उसी को हक समझ के इंसिस्ट करते हैं कि नहीं साहब जो हम कह रहे हैं यही सही है। ये तरीका जो है ना पढ़े लिखे आदमियों का तरीका है, ना इंसाफ पसंद का तरीका है। अदाबारी के खिलाफ इस वक्त एक पूरा मूवमेंट है, रोने के खिलाफ मूवमेंट है, एक हिस्से के खिलाफ मूवमेंट है, जो न्याज इसके खिलाफ मूवमेंट है, पूरा ऑल ओवर वर्ल्ड। खाली दुबई की बात नहीं, खाली किसी एक इलाके की बात नहीं, पूरी दुनिया में रोने के खिलाफ, गिरिए के खिलाफ। गिरिया मकसद मजलिस नहीं है, गिरिया मकसद मजलिस नहीं है। रोने से क्या होता है, हुसैन का मकसद समझिए। मकसद न समझा तो कोई शामिल न हुआ। मातम क्या चीज है, सीना जमीन क्या है, हिस्से में वेस्टेज बहुत होता है, ये पैसा बचा के किसी कंस्ट्रक्टिव काम में लगाइए। कितना डिस्ट्रक्टिव ख्याल है ये, रही आगे देखिए। ये आलम क्या है, ये ताजिए जो बना के रखे हैं, ये जरिया जो बना के रखी है, ये क्या है? कोई जंजीर पहनता है हाथ में, कोई नारा बांधता है हाथ में, ये क्या है? सदून क्या चीज है, गुर्जुना निकालना क्या चीज है, ये सब क्या है? प्रोसेशन क्या है, ये तो हिंदू कल्चर से लिया गया है जी। यानी बदतमीजी और कहने वालों की जुर्म बढ़ती जा रही है। अब ये सोचिए आप किसके लिए बात कर रहे हैं, तो कम से कम बात करने की तमीज चाहिए। हिंदू कल्चर का इन्फ्लुएंस है, ये सब चल रहा है, ये हिंदू कल्चर का इन्फ्लुएंस है। और आइए कि आगे बहुत तेरी बातें चल रही हैं, ये 10,000 आ रही उतनी जितनी इमामों के जमाने में हुई, کیا آپ اماموں سے زیادہ ماننے والے ہیں؟ یہ ایک مومنٹ چلا آپ حیرت یہ ہے سب سے پکڑا کیسے جاتا ہے چور؟ آج سے 3 برس پہلے پرانتوں میں ہم سے کہا ہے سب یہاں فلاں مولانا صاحب تو یہ کہتے ہیں کہ ارے بس اتنی جتنی چوتھے امام نے کی کیا وہ گہرے اٹھاتے تھے کھڑے ہو کے یا حسین کی کیا وہ زلجنا کی بات پکڑ کے لاتے تھے؟ اس طرح کی بدتمیزی کی بات ہے. ہم یہ سمجھے کہ لوکل کسی ایک آدمی کے دماغ کا فطور ہے. ایک جگہ سامنے میں آدمی بھی موجود ہے, جگہ بھی موجود ہے, سینٹر بھی سب بتا سکتا ہوں. اس لیے کہ جب میں بات کے کھولنے کا آؤں گا نا تو نام بتاؤں گا, نام کے ساتھ جگہ کے ساتھ. وہ جب جو حسین گنج سے ہمیں نمبر کیا ہمیں جو امام حسین گنج سے میں نمبر کیا ہے نہ یہاں اس سے تعلقات رکھنا ہے نہ وہاں اس سے ملاقات ہونا ہے. آج کے دن کے لیے مجھے ٹورانٹو میں یہ بات کہی تھی. میں سمجھا کہ یہ لوکل دماغ کا فطور ہے ایک آدمی کے جس نے یہ بات کہی. میں نے ٹورانٹو میں اس کا جواب کہا, ٹورانٹو میں اس کا جواب میں نے کہا, مگر اس کے آگے کہیں نہیں کہا. اس لیے کہ میرے دماغ میں یہ کہ ایک دماغ کے اوپر ایک چیز پیدا ہوئی تو جیسے دبئی میں مان لو کسی نے اعتراض کیا دبئی میں اس کا جواب کر دیا. اب میں دبئی کے اوپر سے کوچ جاؤں تو کوچ میں اس معاملے کو چھیڑنے سے پیدا کیا تھا وہاں لوگوں کو ڈسٹرب کرنے سے؟ تو میں نے نہیں پڑھا کہیں. اور لاسٹ ایئر کسی دبئی میں ہمارے انٹرنیٹ کی ایک پہلی رپورٹ ملی مجھے, ہمارے دوست حسن ناتھانی صاحب ہیں, انہوں نے ان کے پاس آیا, ہم نے مجھے دیا. صاحب اس کے اندر یہی لکھا ہی ہوا تھا کہ آزاداری جو ہے بس اتنی جتنی چوتھے نام کرتی. ہاں تو میں سمجھا میرے ہوتے گئے یا اس کا مطلب یہ کوئی موومنٹ ہے جو باقاعدہ چل رہا ہے. میں نے اس کا جواب یہاں میں لکھے یہاں حسین زہرا میری ختم ہو چکی ہیں جس وقت وہ کاغذ مجھے ملا اس کتاب سے. اور ایک دن میں یہاں اور ٹھہرا ہوا تھا, اسے میرے دوستوں فواد بھائی سجوانی ان کی اب مجلس تھی, ان کی اب مجھے پڑھنا تھی مجلس. تو میں نے اس میں جواب پڑھا, تو میں نے جہاں جہاں گیا میں بھائی جہاں جہاں گیا وہاں وہاں میں نے کہا یہ میں سمجھ گیا کہ یہ برا موومنٹ ہے, یہ کسی ایک آدمی کے دماغ کی خرابی نہیں ہے بلکہ ایک مشن ہے. جی یہاں بھی پڑھوں گا, ضرور پڑھوں گا, یہاں بھی ضرور کروں گا. تو یہ تمام چیزیں آنے لگی ہیں سامنے. تو عزیزان گرامی اب ہمارے آپ کے درمیان جو گفتگو چل رہی تھی وہ پہلے گریے کی بات تھی. تو گریے کی بات آج ختم ہو جائے اس لیے کہ کل میں نے اس بات کو شروع کیا تھا اور کل ایک تمید بیان کی تھی, اس کے بعد میں نے مجلس پڑھی تھی, اس کے بعد میں نے تھوڑی دیر کے لیے کہ متعلق کچھ کہا تھا, لیکن آج میں آپ کو تفصیل کے ساتھ گریہ کے متعلق عرض کرتا ہوں کہ گریہ پر حسین کیا ہے. گریہ پر حسین وہ ہے کہ جو حسینی انقلاب کے آگے بڑھانے کی ضمانت ہے. آپ نہ سمجھے ہو سکتا ہے کہ گریہ کیا ہے, لیکن گریہ وہ ہے کہ جس کے لیے جناب سیدہ نے یہ سوال کیا تھا کہ میرے بچے پر روز رکھوں. آپ اس فلسفے کو سمجھنے کی کوشش کریں عزیزان گرامی بڑے ٹھنڈے دل سے کہ یہ ہے کیا چیز. مشہور حدیث ہے کہ جب رسول اللہ نے خبر شہادت سنائی امام حسن و امام حسین علیہ السلام کی, تو اس وقت طبیعتن پاک موجود تھے, سرور کائنات تشریف فرما تھے, مولا علی تھے, جناب معصومہ تھی, حسنین علیہ السلام بھی اس وقت بیٹھے ہوئے تھے. تو جب معصومہ نے دونوں شہزادوں کی خبر شہادت سن لی تو حسین کی شہادت کی خبر سن کے سوال کیا کہ بابا یہ واقعہ کب ہوگا؟ چھوٹا بیٹا نہ میں ہوں گا نہ تم ہوگی, نہ علی ہوں گے نہ حسن ہوں گے, یہ واقعہ اس وقت ہوگا. بابا اس لوگ قسم کیسے ہوگا؟ کیا بیٹا اس لوگ قسم بھی نہیں ہوگا. تو اس وقت معصومہ نے سوال کیا کہ میرے بچے پر روئے گا کون؟ دیکھیے اس بات کو سمجھنے کو سوچیے, میں آپ میرے سمجھدار اور پڑھے لکھے لوگوں کو متوجہ کر رہا ہوں کہ آپ میری طرف اپنی توجہ لائیے کہ میں کیا کہنا چاہتا ہوں. اس وقت یہ سوال ہوا کہ میرے بچے پر روئے گا کون, سوال یہ پیدا ہوتا ہے کہ جو واقعہ ہمارے مر جانے کے بعد ہو, ہمیں ان واقعات کی فکر ہوتی ہے جو ہماری زندگی میں ہوں. آپ اس مسئلے کو سوچیے, ہر آدمی یہ جانتا ہے کہ کوئی آدمی ہمیشہ زندہ نہیں رہے گا, جو پیدا ہوا ہے وہ ایک دن ضرور مر جائے گا. تو آدمی یہ بھی اچھی طرح جانتا ہے کہ اس کی اولادیں بھی ایک دن مر جائیں گی, مگر ہر بات کی یہ دعا ہوتی ہے کہ میری زندگی میں نہ مرے. ہر آدمی, کوئی سمجھدار آدمی ایسا نہیں ہے جو یہ سمجھتا ہو کہ اس کے بیٹے ہمیشہ زندہ رہیں گے قیامت تک. وہ جانتا ہے کہ اس کے بیٹے بھی جب عمر طبی کی اس منزل میں آئیں گے تو وہ بھی بوڑھے ہو کے مر جائیں گے. لیکن ہر باپ ہر ماں یہ چاہتی ہے کہ اس کی اولادیں اس کی زندگی بھر زندہ رہیں. آپ کی سمجھ رہے ہیں, ہر باپ ہر ماں یہ چاہتی ہے کہ اس کی اولادیں اس کی زندگی بھر زندہ رہیں. جب بیوی نے یہ سن لیا کہ یہ واقعہ اس وقت ہوگا جب نہ میں ہوں, رسول فرمانے نہ میں ہوں گا بیٹا نہ تم ہوگی, نہ علی ہوں گے نہ حسن ہوں گے, تو اب یہ سوال کیسا کہ روئے گا کون؟ اگر مضمونی سے شہید ہو گئے تو کوئی روئے یا نہ روئے فرق کیا پڑتا ہے؟ لیکن بیوی کا یہ سوال, توجہ سنیے گا, بیوی کا یہ سوال اپنے اندر بہت بڑی معنویت رکھتا ہے. یہ رونا جو ہے, حسین کے آنسو جو ہیں, بیت کی محبت کو اپنی جیسی محبت نہ سمجھ لے گا. ہمارے یہاں محبت کے فلسفے اور ہیں, ان کے یہاں محبت کے فلسفے اور ہیں. ہمارے یہاں جب اولاد کی تمنا کی جاتی ہے, جو آدمی کہتا ہے مجھے بیٹا دے دے اللہ, مجھے اولاد دے دے, وہ اس لیے کہتا ہے کہ بیٹا زندہ رہے, اس سے آزادی بڑھے, اس سے اس کا نام چلے. لیکن علی جب بیٹے کی تمنا کرتے ہیں تو زندہ رہنے کے لیے نہیں, بلکہ وہ شہید ہو. سندیپ کیا چیز ہے وہاں اولاد کی تمنا؟ یہ جو آپ کے یہاں صرف ہے وہ اور ہے, جو علی کے یہاں تمنا اولاد میں جذبہ ہے وہ اور ہے. आप जिंदा रहने के लिए बेटा मांगते हैं, वो शहीद होने के लिए बेटा मांगते हैं, आप भी तावीज मांगते हैं बच्चों के, आप कह के लिए बच्चों के तावीज मांगते हैं हिफाजत के लिए, हर खतरे से महफूज रहे, हर हादसे से महफूज रहे, हर एक्सीडेंट से महफूज रहे, हर बला हरासत से महफूज रहे, बच्चे के तावीज डाल दिया बाजू का या गले में डाल दिया कि हमारा बच्चा सेफ रहे, वहाँ भी बच्चों के बाजू का तावीज डाले जाते हैं मगर महफूज रहने के लिए नहीं, शहादत की इजाजत मिलने के लिए। तो अजीजान गिरामी आप समझे, वहाँ मोहब्बत का मेयार दूसरा है, हमारे यहाँ मोहब्बत का मेयार दूसरा है, हमारे यहाँ मोहब्बत का मेयार जात है पर्सन, उनके यहाँ मोहब्बत का मेयार अल्लाह है, समझिए इस बात को, बिल्कुल छोरी समझ के एतराज करे आदमी। तो सैयदा का जो मोहब्बत है वो बेशक हुसैन से मोहब्बत है मगर हुसैन से ज्यादा अल्लाह से मोहब्बत है। फातिमा जहरा हुसैन के मुकाबले में अल्लाह को ज्यादा चाहती हैं, रसूल खुदा हुसैन के मुकाबले में अल्लाह को ज्यादा चाहते हैं, जैसे कि इब्राहिम खलीलुल्लाह इस्माइल के मुकाबले में अल्लाह को ज्यादा चाहते हैं, निकाह के छुरी चला देते हैं, निकाह मौजूद है खानदान में। तो रोना जो है वो रस्मी रोना नहीं है, सैयदा जानती हैं कि हुसैन अल्लाह से मिशन के लिए जान देंगे। तो आप सवाल ये करती हैं कि बाबा जब आप भी नहीं होंगे, अली भी नहीं होंगे, हसन भी नहीं होंगे, मैं भी नहीं होंगी, ये मिशन आगे कैसे बढ़ेगा, ये है वो स्पीड जिसके लिए पूछती है रोएगा कौन। मालूम है ये रोना जो है ये एक जरिया है जिससे हुसैन का मिशन आगे बढ़ता है। समझो कीजिएगा, इन आंसुओं को आप आंसू ना समझिए बल्कि ये दरिया है जो इस्लाम की किश्ती को लेके चलता है, तो अगर ये दरिया सूख जाएगा तो किश्ती रुक जाएगी। तो सैयदा सवाल करती है रोएगा कौन, और रसूल जवाब देते मगर नहीं दे रहे हैं जवाब। तो सैयदा ने कहा रोएगा कौन, तो वो चुप बैठ गए, रसूल जवाब दे सकते थे मगर उनका मकसद ये है कि अल्लाह जवाब दे। तो अल्लाह ने पैगाम भेजा, हमारी कमी है खास को चुप कर दीजिए और कहिए कि हम वादा कर रहे हैं, कहिए कि हम वादा कर रहे हैं, कौन कह रहा है अल्लाह, इस हम का वजन देखिए आप, इस हम के आगे पूरी कायनात कुछ है ही नहीं, एक रेजे का बराबर भी नहीं है। ये कि हम वादा कर रहे हैं कि हमें गर्व पैदा करेंगे जो हुसैन पर होगा, क्या मतलब ये मामला वो है जिसमें रसूल मौला अली जनाब सैयदा परवरदिगार सब शरीक। दलील उसकी यह है कि यह रवायत बिल्कुल मोतबर है, हमसे अक्सर लोगों ने पूछा इस रवायत की सनद है आपके पास, उन्होंने कहा हर रवायत की सनद पूछना इसकी मत पूछना, इसलिए कि जब मजलिस होती है जब इसकी सनद मिलती है, इसका प्रूफ तो जिंदा है भाई, किताबों के अंदर दबाव नहीं है, इस सोसाइटिया में दिखाई दे रहा है, जो जिंदा प्रूफ है, सारा प्रैक्टिकल प्रूफ आपको क्या चाहिए, जब बताइए आंखें देख लीजिए 1400 बरस पुराने पुस्तक, کے علاوہ اور کیا چاہیے آپ کو جناب؟ اچھا آئیے اس کے بعد کیا ہوتا ہے اس کے آگے؟ شہزادی زینب جو شہید کے مقصد ہوتا ہے نا, سب سے پہلا سوال جو کرتی ہیں وہ یہ کہ میں ابھی اپنے بھائی پر روئی نہیں ہوں, میں اپنے بھائی پر روئی نہیں ہوں, میں روؤں گی ابھی اپنے باپ بھائی سے. سیدہ روتی, جاب زینب روتی. اس کے بعد چوتھے امام کا یہ عمل ہے کہ جتنے دنوں زندہ رہے کوئی دن نہ آوا نہیں گیا, کوئی رات نہ آوا نہ گئی کہ اپنے پدر بزرگوار پر روئے نہ ہو. اب دیکھیے دو طرف سے ہم کو گھیرنے کی کوشش ہے, ہم اتنے بھولے نہیں ہیں کہ اس بار اسٹریٹجی کو سمجھ نہ پائیں. ایک طرف ایک جو کر رہا ہے آزاداری دس اٹھی جتنی چوتھے امام نے کی, وہ اس مشن کے ذریعے عالم تازیہ تعبوت یہ سب وائز کرنا چاہتے ہیں. دوسرا گروپ پیدا ہوا, رونا ٹھیک نہیں ہے, رونے سے کیا فائدہ, ادھر بھی ختم کرو ادھر بھی ختم کرو. ہاں اور یہ دونوں اپنے ہیں, کیا بات ہے یہ. اب ایمان گرامی بس ختم ہو رہا ہے, میں اپنی بات کو ختم کرنے جا رہا ہوں, لیکن بات ابھی ختم بالکل نہیں ہوئی ہے, بات ابھی آگے بڑھے گی. بات میں مسلسل جو ہے میں جسے یہاں کروں گا جمعہ تک مجھے پڑھنا ہے, اسی سبجیکٹ کو کنٹینیو کر کے پڑھتا رہوں گا. آج تو صرف اتنا مجھے کہنا ہے کہ چوتھے امام کا زمانہ دیکھیے کیا تھا. زمانہ ایسا کہ سانس لینا بھی مر. یزید کا زمانہ, مروان کا زمانہ, عبد الملک کا زمانہ, ایک سے ایک اہل بیت کے دشمنوں کا زمانہ جس میں بات کرنا مشکل. چوتھے امام کی حیثیت یہ ہے کہ وہ نائب رسول ہیں, نائب علی ہیں, لہذا ان کو الہی مشن کو آگے بڑھانا ہے. اور دوسری طرف شہادت حسین نے جو ریولیوشن پیدا کیا ہے, جو انقلاب پیدا کیا ہے, اس انقلاب سربراہی بھی انہیں کرنا ہے اور انقلاب کے لے کے آگے بھی بڑھنا ہے. اور ہمارے آپ لہٰذا چوتھے امام نے اپنے زمانے کے لحاظ سے انقلاب حسینی کی سراہی بھی کی اور نیابت رسول کے فرائض کو انجام بھی دیا. اگر تقریریں کرتے تو شہید کیے جاتے, جان کی پرواہ نہیں, مگر امام کی شہادت جب تک مرضی و پروردگار نہ ہو نہیں ہوگی. دبر کھولنے کا زمانہ نہیں ہے, لہذا رسول اللہ کے اس مشن کو یتنو علیہم آیات ہی وہ یزکی ہی وہ جو علیہ محمد کتاب ہے وہ لکھنا, جو رسول کا مشن ہے اللہ کی طرف سے کہ آیات الہی کی تلاوت کرے, لوگوں کے نفسوں کو برائیوں سے پاک کرے, کتاب و حکمت کی تعلیم دے. اس مشن کو انہوں نے اپنی دعاؤں کے ذریعے آگے بڑھایا. آپ نے چوتھے امام کے سلسلے میں دو باتیں سنی ہوں گی کہ وہ عبادت بہت کرتے تھے اور روتے بہت تھے. تو عبادت کے ذریعے وہ مشن آگے بڑھ رہا تھا جو حیثیت نائب رسول کے تھا. اس لیے کہ اگر تقریر کرتے, واز کرتے, لوگوں کو بلاتے تو حکومت کرنے نہ دیتی ایک تو, دوسرے اعتراض ہوتا کہ ہمیں خطرہ محسوس ہو رہا ہے ان سے. ایک آدمی مسجد کے گوشے میں بیٹھا ہوا دعا مانگ رہا ہے, اس پر کون سا قانون لگے گا, کون سی سرکار اعتراض کرے گی, کون سی حکومت آئے گی اس سے لڑنے کے لیے. ایک آدمی کسی سے بول نہیں رہا ہے, وہ چپکے چپکے اللہ سے کچھ باتیں کر رہا ہے. اس کی باتوں میں وہ کشش ہے, اس کی آواز میں وہ جنگ ہے, اس کی دعاؤں میں زبان و بیان کی خوبی ہے کہ جو سنتا ہے وہ بے چین ہو جاتا ہے, جو سنتا ہے وہ اس کو یاد کر لیتا ہے اور اس کے بعد دوسرے تک پہنچتی ہے وہ بات. اور اس کی دعائیں گھومتے گھومتے چلتے چلتے کارے تبلیغ انجام دے رہی ہیں. یہ چوتھے امام کا مشن ہے دعاؤں سے. اور دوسرے انقلاب حسینی کی سربراہی ہو رہی ہے. کیوں عزیزان گرامی؟ جب حسین شہید ہوئے تو 72 آدمی ان کے ساتھ تھے. ہم مان لیجیے 1,000, 2,000, 4,000, 5,000, 10,000 آدمی اور ہوں گے حسین کے چاہنے والے ماننے والے, جو کربلا نہیں پہنچ سکے ہوں گے یا قید ہوں گے یا کسی مصیبت میں گرفتار ہوں گے, لاکھوں نہیں تھے. اس لیے اگر لاکھوں ہوتے تو زینب کی اسیری کی خبر سن کے ریوولٹ کرتے, اگر لاکھوں ہوتے تو خبر سے آگے تو حسین سن کے سڑکوں پہ آ جاتے. لاکھوں نہیں تھے, ان کے 10,000 ہوں گے, 20,000 ہوں گے پورے ملک میں ہوں گے, مگر لاکھوں کروڑوں نہیں تھے. لیکن 20 برس کے اندر اندر تاریخ لکھتی ہے کہ حجاج ابن یوسف الثقفی جب مدینہ کا گورنر ہوا ہے تو 80,000 شیعان علی اس کی جیل میں تھے. تو سوال یہ 80,000 شیعہ آ کہاں سے گئے جو جیل میں آ گئے؟ یہ ایک دم سے 80,000 شیعہ کہاں سے آ گئے جو حجاج کی جیل میں آ گئے؟ اور جب 80,000 جیل میں تھے تو 80,000 تو باہر بھی ہوں گے, 50,000-60,000 تو باہر بھی ہوں گے جب 80,000 جیل میں تھے ایک وقت میں. تو عزیزان گرامی, جو پہلے تو پشتینی شیعہ نہیں تھے, انقلاب حسینی نے ان کو چینج کیا, ان کا نظریہ بدلا. شیعہ کوئی خاندانی چیز نہیں ہے, مذہب ہے. مذہب آدمی کسی وقت بھی بدل سکتا ہے. شیعہ اپنا عقیدہ بدل کے کچھ اور بھی ہو سکتا ہے اور کوئی اور اپنا عقیدہ بدل کے شیعہ بھی ہو سکتا ہے. اور حمایات میں حسین کی شہادت نے سینکڑوں آدمیوں کے ذہن بدل دیے, فکر بدل دی اور انقلاب پیدا کر دیا ان کے دماغوں میں. وہ انقلاب کی سربراہی چوتھے امام کر رہے تھے, اور چوتھے امام جو اس انقلاب کی سربراہی کر رہے تھے وہ آنسوؤں کے ذریعے کر رہے تھے, وہ گریے کے ذریعے کر رہے تھے, وہ اشکوں کے ذریعے کر رہے تھے. لوگ کہتے ہیں کہ فاطمہ زہرا کو آپ تعزیت دیتے ہیں, اس کا کیا سن سے ہر گزرا ہوا واقعہ جو ہوتا ہے اس کی یاد منائی جاتی ہے. آپ کو یہ سمجھ میں نہیں آتا کہ جناب فاطمہ زہرا اور جناب رسول اللہ سے ہزاروں سال پہلے اسماعیل کا واقعہ گزرا ہے, لیکن آج تک اس کی یاد میں دندہ دبا کیا جاتا ہے؟ تو اگر نا تمام قربانی کی یاد میں دنوا نوا کیا جا سکتا ہے تو سید عالم کے بیٹے کی شہادت پر ہم دو آنسو اگر ان کو تعزیت پیش کرتے ہیں تو یہ کون سا غیر اسلامی عمل ہے؟ یہ کون سی چیز ہے ایسی کہ جس کے اوپر اعتراض کیا جاتا ہے کہ یہ کہاں سے ہے؟ کیا بس عزیزان یہ سبجیکٹ میرا کنٹینیو رہے گا, آزاداری کا سبجیکٹ. اور جمعہ تک جب میں تقریر کر رہا ہوں تو سبجیکٹ یہی کنٹینیو کرے گا, کل بھی اسی کے اوپر کروں گا. جتنا جریے کا موضوع باقی رہ گیا ہے وہ کل پورا کروں گا. اس کے بعد اور جو مراسم اعضاء ہیں ان کے متعلق, جو آزاداری ہے اس کے متعلق, جو اس کی شریح حیثیت ہے اس کے متعلق ہمارے آپ کے درمیان گفتگو ہوگی. اس لیے کہ جو غلط فہمی پیدا کی جا رہی ہے ہمارے نوجوانوں کے دماغوں میں, اس غلط فہمی کو آہستہ آہستہ دور ہونا چاہیے. اور یہ جو لہجوں میں بدتمیزی پیدا ہو رہی ہے کہ وہ ریچولس ہیں اور یہ اسم و رواج ہیں اور یہ پہلے کبھی نہیں تھا, یہ نہیں تھا وہ نہیں تھا, یہ سب چیزیں جو ہیں ایک ایک کر کے میں اس کی ڈیٹیل سناؤں گا تاکہ کسی کی سمجھ میں آئے یا نہ آئے حجت تو تمام ہو جائے. عزیزوں آج 25 محرم چوتھے امام کی شہادت کا دن, وہ بے کس امام, وہ مظلوم امام جس نے نظام کائنات اس وقت سنبھالا جس وقت کسی نبی یا وسیع نبی نے نظام کائنات نہیں بتایا. جب حسین شہید ہو رہے تھے کربلا کی زمین مل رہی تھی، خیموں میں آگ کے شعلے بھڑک رہے تھے، چوتھے معاملے میں جنہوں نے نظام کائنات کو اس وقت سمجھا، جب باپ بیٹے سے وصیت کر کے گیا تھا کہ بیٹا دوستوں کو سلام کہہ دینا، کہنا جب پانی پینا تو میری پیاس یاد کر لو، اور اس کے بعد خدا کی قسم ہماری جانیں نثار ہو جائیں اور ہم فدا ہو جائیں اس مظلوم پر جس نے امام وقت ہونے کے بعد سب سے پہلا جو حکم دیا وہ بھی عجیب تھا۔ شہزادی زینب آئی ہیں، بیٹا سروں پر چادر نہیں ہے، خیمے جل رہے ہیں، بیٹا تم امام وقت کو بتاؤ بھوکی کیا کرے، قرآن پاک کی آیت پڑھی اور آیت پر اپنے فرمایا کہ بھوکی اما اس آیت کی روشنی میں آپ کا خیمے سے نکلنا واجب ہے، جب مولا آپ نے آیت کیوں پڑھی، ہم کے نے جواب دے تجھے کیا معلوم، آدم سے لے کے اس وقت تک کسی نے ایسا حکم نہ دیا ہوگا جیسا میں دے رہا ہوں، محمد کی نواسیوں کو کھلے کر باہر نکلنے کا حکم دے رہا ہوں، لہذا رسول جن دو رہبروں کے حوالے کر کے گئے ہیں خود ان کا دونوں کا دستخط ہونا چاہیے، امام بھی کہہ رہا ہے قرآن بھی کہہ رہا ہے، قرآن کی آیت پڑھی اور حکم دیا، اور آواز میں بھوکی بیویوں کے لیے وہ خیموں کے باہر نکلی، مگر ابھی کہتا ہے کہ میں دیکھ رہا تھا کہ بیوی بار بار خیموں میں جاتی ہے وہ آتی ہے، جاتی ہے وہ آتی ہے، وہ اب جو نکلی تو ایک بیمار کو سہارا دیے ہوئے، جو بیمار ہمارے اور آپ کے چوتھے امام سید سجاد تھے، اور اس کے بعد شام غریبہ آئی، زینب گھر کے سنبھالے تھے، سید سجاد کائنات کے سنبھالے تھے، خدا کی قسم دنیا میں ایسا بندہ نہ پیدا ہوا ہے نہ پیدا ہوگا، یہ سرداروں کا گھرانہ ہے، یہ سیدوں کا گھرانہ ہے، رسول سید الانبیاء ہیں، علی سید الاوصیاء ہیں، فاطمہ سید نساء اہل الجنہ ہیں، امام حسن سید شباب اہل جنت ہیں، امام حسین سید الشہداء ہیں، ہر ایک سید ہے، لیکن رسول جنہوں نے تعلیم سجدہ دی سید سجاد نہیں کہلاتے، اور القاب ہیں حضور کے مگر حضور کو کوئی سید سجاد نہیں کہتا، حالانکہ دنیا کو تعلیم سجدہ دی ہے حضور نے، علی جنہوں نے زیر تیرے قاتل مزیر کوفہ میں سجدہ کیا سید الاوصیاء کہلاتے ہیں، مگر سید سجاد کہیے تو علی سمجھ میں نہیں آتا، حسین جنہوں نے سجدے میں سر کٹایا سید الشہداء کہیے تو حسین سب کی سمجھ میں آئیں گے، لیکن سید سجاد کہیے حسین سمجھ میں نہیں، تو کیا علی کے سجدوں کے بعد، کیا حسین کے سجدوں کے بعد، کیا تلواروں کے نیچے سجدوں کے بعد بھی کوئی سجدے کی گنجائش ہے جو کسی کو سید سجاد کا لقب دیا جائے بعد میں؟ عزیزان گرامی ہماری جان نثار اس سید سجاد پر کہ شام غریبہ جب آئی تو روایت بتاتی ہے نماز عشاء کر کے تو خاک کا سجدہ کیا اور اللہ کا شکر ادا کرنا شروع کیا، تو صبح کی نماز کے وقت سجدے اوپر اٹھایا، زینب گھر کو سنبھالے تھی، سید سجاد نظام کائنات کو سنبھالے تھے، اس لیے کہ حسین کی لاش زیر زمین زیر آسمان دنیا پڑی تھی، سید سجاد سجدہ کر کے رحمت الہی کو کہہ رہے تھے، عزیزان گرامی، دین خدا بس گیا تھا، یزید ناکام ہو گیا تھا، سید سجاد شیر کا سجدہ کیے تھے، جس کا باپ مارا گیا، جس کا بھائی سینے پر برفی کھا کے سویا، جس کا چچا دریا پر شانے کٹا کے آرام کر گیا، جس کے خاندان کی بیویاں کھلے سر ہیں، وہ شکر کا سجدہ کیے ہے۔ حضرت گرامی، ہماری جان نثار، اس سجدہ کرنے والے پر جس نے اتنے سجدے کیے، اتنے سجدے کیے، اتنے سجدے کیے کہ وہ سکنات وقت پڑ گیا، مقامات سجدہ کے اوپر بھٹے پڑ جاتے تھے، جو سال میں دو مرتبہ جدا کیے جاتے تھے۔ امام محمد باقر علیہ السلام کی روایت ہے کہ میرے بابا کے جو اجزاء جسم مقامات سجدہ سے جدا کیے جاتے تھے، میں احتراماً ان کو الگ محسوس کر لیتا تھا، اور جب بابا کی رحلت ہوئی تو میں نے اپنے بابا کی میت کے ساتھ ان اجزاء جس میں معصوم کو بھی قبر میں دفن کر دیا۔ میں کہوں گا اے تاجرِ امام، آپ نے اپنے بابا کے اجزاء جس میں دفن کر دیے، مگر کیوں میرے چوتھے امام، کیا آپ نے جب اپنے بابا کی میت دفن کی تو وہ سارے مبارک بھی دفن کیا؟ میں طویل بتا، آج بارہویں محرم سے چوتھے امام نے اپنے باپ کا جسم دفن کیا، مگر سر کبھی میں طویل پر، کبھی زیر کرسی مزیات، کبھی زیر تخت یزید، کبھی کسی ملونا نے پتھر مارا، میں اپنے سر چوبے محمل کا دے رہا ہوں۔